सुधारक मार्टिन लुथरले सुसमाचार बुझाउन सुनाउनु भएको एउटा कथा निकै चर्चित छ। एक कथा यस प्रकार छ। एकजना धनी राजाले ऋणमा चुर्लुम्म डुबेकी एउटी वेश्यासँग विवाह गर्छन्। वेश्या केटीले आफूलाई रानी बनाउन कहिले सक्ने थिएनन्, तर राजा आएर उनलाई माया गर्छन् र विवाह गर्छन्। र विवाहको दिन राजाले उनीसँग विवाहको करार बाँधेसँगै वेश्या राजाकी बन्छिन् र वेश्या एक रानी बन्छे। राजाले उनको सबै ऋण तिरिदिन्छ र अब उसले आफ्नो असीम सम्पत्ति र प्रतिष्ठा उनीसँग बाँड्छन्। सो वेश्याले रानीको हैसियत कमाएको होइन, उनी शाही परिवारको जस्तो व्यवहार गरेर रानी बनेकी होइनन्। वास्तवमा उनलाई शाही परिवारले कसरी व्यवहार गर्छन् भन्ने कुरा पनि थाहा थिएन। तर जब राजाले आफ्नो विवाहको करार बाँधे, राजाले वेश्याको प्रतिष्ठा नै परिवर्तन गरिदियो। उनको विगतका सबै करतुतहरूको बावजुद गरिब वेश्या अब एक रानी बने। राजाले यीशुको प्रतिनिधित्व गर्नुहुन्छ र वेश्याले उद्धार गरिएका पापीहरू। हामी एक समय वेश्या थियौँ, तर अब हामी रानी भएका छौँ। हाम्रो प्रतिष्ठा परिवर्तन भएको छ। अब हामी राजा येशूसँगको हाम्रो सम्बन्धद्वारा चिनिन्छौँ र उहाँसँगको सम्बन्धले नै सबै कुरा परिवर्तन गर्दछ। सो प्रियहरू, हामी ख्रिस्टद्वारा हाम्रो परमेश्वरसँग मिलापमा ल्याइएका छौँ। तर परमेश्वरसँग मिलापमा आउन पहिला हाम्रो अवस्था कस्तो थियो र परमेश्वर हामीलाई कसरी मिलापमा ल्याउनु भयो? आउनुहोस् कलोसी 1:21-23 पदबाट विचार गरौँ। तपाईँसँग बाइबल छ भने कृपया तपाईँले आफ्नो बाइबलमा कलोसी 1:21 पठाउनुहोस्। कलोसी 1:21 नयाँ क्रममा पर्दछ, यो गलाथी फिलिपी को पछाडितिर पर्दछ, एफिसी थेस्लोनिकीको बिचतिर तपाईँले खोज्दै जानुमा यसलाई पाउनुहुन्छ। सो कलोसी ठ्याक्कै पहिलो थेस्लोनिकीको पत्रको अगाडि छ। यसलाई तपाईँले पृष्ठ सङ्ख्या, सानो बाइबलको पृष्ठ सङ्ख्या 1608 भेटाउन सक्नुहुन्छ, 1608। आज हामी कलोसी 1:21-23 पदसम्म हेर्नेछौँ। बितेका समयमा दुष्ट काम गरेर तिमीहरू बिराना भए आफ्नो मनमा विरोधी भएका थियौ, तर आफ्नो सामुन्ने तिमीहरूलाई पवित्र, निष्खोट र निर्दोष प्रस्तुत गर्न ख्रिस्टका मासुको शरीरमा उहाँको मृत्युद्वारा तिमीहरूलाई उहाँले अब मिलापमा ल्याउनु भएको छ। यदि तिमीहरू आफ्नो विश्वासमा अचल र स्थिर रह्यौ र तिमीहरूले सुनेका सुसमाचारको आशाबाट हटेनौ भने यही नै त्यो सुसमाचार हो जो स्वर्गमुनि हरेक प्राणीलाई प्रचार गरिएको छ, जसको म पावल धर्मसेवक भए। यस खण्डबाट हामी एउटा मुख्य विचार र मुख्य कुरा हामी सिक्नेछौँ। एउटा मुख्य विचार, मुख्य कुरा, हामी जो एक समय परमेश्वरदेखि अलग थियौँ, अब ख्रिस्टद्वारा उहाँसँग मिलापमा ल्याइएका छौँ, त्यसकारण हामी विश्वासमा स्थिर रहनुपर्छ। सो एउटा मुख्य कुरा, हामी जो एक समय परमेश्वरदेखि अलग थियौँ, अब ख्रिस्टद्वारा उहाँसँग मिलापमा ल्याइएका छौँ, त्यसकारण हामी विश्वासमा स्थिर रहनुपर्छ। यदि तपाईँले यो खण्डबाट एउटा मुख्य कुरा बुझ्नुहुन्छ भने, अथवा कलोसी 1:21-23 पदले के सिकाउँछ भने तपाईँ जान्न चाहनुहुन्छ भने यो कुरा लेख्नुहोस् आफ्नो बुलेटिनको पछाडिपट्टि, आफ्नो कपीमा यो कुरा लेख्नुहोस्, आफ्नो मोबाइलको नोट खोलेर तपाईँले यो कुरा लेख्नुहोस् कि हामी जो एक समय परमेश्वरदेखि अलग थियौँ, अब ख्रिस्टद्वारा उहाँसँग मिलापमा ल्याइएका छौँ, त्यसकारण हामी विश्वासमा स्थिर रहनुपर्छ। सो यसलाई वचनको बुधाको रूपमा दिनुपर्दाखेरि, पहिलो, एक समय हामी परमेश्वरदेखि अलग थियौँ, दोस्रो, तर अब हामी ख्रिस्टद्वारा उहाँसँग मिलापमा ल्याइएका छौँ, र तेस्रो, त्यसकारण हामी विश्वासमा स्थिर रहनुपर्छ। सो तिनवटा कुराहरू, एक समय हामी परमेश्वरदेखि अलग थियौँ, तर अब हामी ख्रिस्टद्वारा उहाँसँग मिलापमा ल्याइएका छौँ, र तेस्रो, त्यसकारण हामी विश्वासमा स्थिर रहनुपर्छ। सो पहिलो, एक समय हामी परमेश्वरदेखि अलग थियौँ, पद 21 हेर्नुहोस् न, आफ्नो बाइबलमा पद 21, बितेको समयमा दुष्ट काम गरेर तिमीहरू बिराना भई आफ्नो मनमा विरोधी भएका थियौ। अर्को अर्थमा, परमेश्वरबाट हामी टाढा गएका थियौँ। सो केवल परमेश्वरको वचनले मात्र मानिसबारे यो भयानक सत्यता बताउँदछ कि मानिस जाति परमेश्वरदेखि टाढा गएका छन्। यो कहाली लाग्दो, डरलाग्दो सत्यता अखबारहरूमा पढ्न पाइँदैन. तपाईँको अभिभावक र कलेजका मित्रले सायद तपाईँलाई मानिस जातिको सृष्टिकर्तासँग समस्या छ भनेर बताउँदैनन् होला. काठमाडौँको ठुला ठुला बिल्डिङहरूको भित्तामा पापी मानिस र पवित्र परमेश्वरबीच शत्रुता छ भनेर लेखेको कतै पनि पाइँदैन. तर हाम्रो सामु भएको परमेश्वरको वचनले स्पष्टसँग बताइदिन्छ कि मानिसको एउटा मुख्य समस्या छ, र समस्या गरिबी होइन, यो समस्या रोग होइन, यो समस्या अशिक्षा होइन, असफलता होइन, यो समस्या कि मानिस आफ्नो सृष्टिकर्तादेखि टाढा गएको छ. हाम्रो विगत कलेसेका विश्वासीहरूको विगतमा यहाँ छर्लङ्गै देखिन्छ. प्रियहरू, बितेको समयमा हामी परमेश्वरदेखि बिराना र परमेश्वरको विरोधी थियौँ. बिराना भन्ने शब्द पावलले चलाएको छ. बिराना हुनु भनेको के हो हामी प्राय सबैलाई थाहै छ होला. जीवनमा कहीँ न कतै एकपटक भए पनि हामी सबैले बिरानो मानिस वा बिरानो ठाउँको अनुभव गरेका छौँ होला. एउटा शब्द कस्तो हुन्छ, बिराना शब्दको अर्थ नचिनेको, पहिले नदेखेको वा अन्जानको भन्ने हुन्छ. विगतमा परमेश्वरको सम्बन्धमा हामीहरू नचिनेको, पहिले नदेखेको वा अन्जानको जस्तै थियौँ. हामीहरू परमेश्वरबाट टाढा थियौँ. हामी परमेश्वरदेखि अलग गरिएका थियौँ. कुन परमेश्वरदेखि अलग गरिएका थियौँ? अनन्त विगतदेखि त्रिएकताको सम्बन्धमा अस्तित्वमा रहनुहुने परमेश्वरदेखि अलग गरिएका थियौँ. तपाईँ र मलाई आफ्नो सम्बन्धमा रहनलाई बनाउनुहुने परमेश्वरदेखि हामी अलग गरिएका थियौँ. सारा सृष्टिलाई संरक्षण गर्नुहुने परमेश्वरदेखि हामी अलग रहेका थियौँ. येशू ख्रीष्टमा प्रकट हुनुहुने परमेश्वरदेखि हामी अलग गरिएका थियौँ. मानिस परमेश्वरको लागि बहिरी भएका छन्. हामी घर गाउँबाट टाढा जाँदा, आफ्नो प्रियजनबाट छुट्टिएर परदेशमा बस्नुपर्दा निकै पीडा महसुस गर्छौँ र पुनर्मिलनको उत्कट चाह राख्छौँ. यस कुराले यही कुरा देखाउँ पुष्टि गर्दछ कि हामी सृष्टिकर्तासँग सम्बन्धमा रहनलाई बनिएका हौँ, जुन सम्बन्ध पापले गर्दा टुटेको छ. त्यसैले हामी सम्बन्धको लागि भौतारी हिँड्छौँ. हामी एकपछि अर्को सम्बन्धको पछि भाग्छौँ. उहाँ केही न केहीको कुनै कुराको पछि हामी भौतारी रहेको छौँ. कोही पैसाको लागि, कोही पैसाको पछि, कोही सफलताको पछि, र कोही खुसी वा शक्तिको पछि भागिरहेका हुन्छन्. सो यी कुराहरूको भागदौडमा मानिसले एउटा कुरा बिर्सिन पुग्छ कि हाम्रो मुख्य समस्या, हाम्रो जीवनमा सफलता, समृद्धि र सन्तुष्टि नहुनु होइन, तर सृष्टिकर्ता परमेश्वरसँग सम्बन्ध नहुनु हो. सबैले प्रश्न सोध्नु होला, किन मानिस र परमेश्वर बिचको सम्बन्ध टुटेको छ? कुन कुराले गर्दा मानिस परमेश्वरदेखि बिराना भएका छन्? पापले गर्दा, पापले गर्दा. भजन सङ्ग्रह 59 दुई पद, जुन अघि भर्खरै हामीले पढेर हाम्रो पाप त्यसकै आधारमा स्वीकार गरेका थियौँ. भजन सङ्ग्रह 59 दुई पदले यसरी भन्दछ कि तर तिमीहरूको अधर्मले, पापले तिमीहरूलाई आफ्ना परमेश्वरबाट अलग गरेका छन् र तिमीहरूका पापले गर्दा उहाँको मुहार तिमीहरूबाट छेकिएको छ र उहाँले तिमीहरूको कुरा सुन्नुहुने छैन. बितेको समयमा हामी परमेश्वरबाट बिराना भएका थियौँ, हामी टाढा गएका थियौँ, परमेश्वर हामी बिचको सम्बन्ध टुटेको थियो. तर प्रियहरू, हामी बिराना मात्र भएका थिएनौँ, तर हामी विरोधी पनि भएका थियौँ. विगतमा हामी परमेश्वरबाट टाढा मात्र गएका थिएनौँ, तर हामी परमेश्वरको विरुद्धमा पनि गएका थियौँ. पद 21 फेरि एकपल्ट हेर्नुहोस् त, 21, दुष्ट काम गरेर तिमीहरू बिराना भए आफ्नो मनमा, माइन्डमा विरोधी भएका थियौ. हामी टाढा गएका थियौँ, तर हामी विरोधी थियौँ. सो मनमा विरोधी हुनु भनेको के हो? मनमा विरोधी हुनु भनेको मनमा भ्रष्ट हुनु, भ्रष्ट हुनु. मनमा विरोधी हुनु भनेको परमेश्वरलाई मान्यता दिन नचाहने मनका अवस्थामा हुनु हो. मनमा विरोधी हुनु भनेको पापमय शरीरतिर मन लगाउनु हो, जुन चाहिँ परमेश्वरप्रति शत्रुता हो. र यस्तो मन परमेश्वरको व्यवस्थाको अधीनमा हुँदैन, न त त्यो कहिले नै हुनसक्छ. यसको मतलब यो होइन कि पापमा भएको मानिसको दिमागले सोच्दैन अथवा तर्क गर्दैन वा काम गर्दैन, होइन होइन, मजाले गर्छ. पाप भ्रष्ट दिमागले मजाले काम गर्छ. पाप भ्रष्ट दिमागले गणित बुझ्छ. पाप भ्रष्ट दिमागले विज्ञान बुझ्छ. पाप भ्रष्ट दिमागले राजनीति बुझ्छ, नाफा नोक्सान बुझ्छ, शेयर बजार बुझ्छ, बुल्स र बेयर बुझ्छ, क्रिकेट खेलको नियम बुझ्छ, यहाँसम्म कि ईश्वर शास्त्र पनि बुझ्छ पाप भ्रष्ट माइन्डले. तर पाप भ्रष्ट यो माइन्डले, दिमागले, यो मनले एउटा कुरा बुझ्न सक्दैन, यसले आफ्नो सोच विचारमा परमेश्वरको महिमा गर्ने गरी यसले सोच्न सक्दैन, बुझ्न सक्दैन. पापी मानिसको मन परमेश्वरको महिमा हुने किसिमले सोच्न नसक्ने गरी भ्रष्ट भएको छ. किनकि हाम्रो सोच त्यतिखेर मात्र परमेश्वरको महिमा हुन्छ जतिखेर हाम्रो सोच परमेश्वरको सोचसँग मेल खाँदछ। पाप भ्रष्ट मनले परमेश्वरको परमेश्वरबारे सत्यता, त्रिएकताबारे सत्यता, परमेश्वरको पवित्रता, न्याय र प्रेमबारे सत्यता, मानिसको पाप र येशू ख्रीष्टको क्रुसको मृत्युबारे सत्यतामा विश्वासै गर्दैन। पाप भ्रष्ट मानिस, पापले असर गरेको यो दिमागले, यो माइन्डले बाइबलले भनेको कुराहरू पत्याउँदैन, परमेश्वरको नियमहरू पालना गर्दैन, यो सबै बकवास लाग्छ। पापले रुगामार्गीले जसरी काम गर्छ, वास्तवमा भन्यो भने रुगामार्गी लागेको बेलामा नाकले केही पनि थाहा पाउँदैन। डुङडुङ्ती गनाउने बागमती खोला होस् कि हर बासना आउने बासमती चामल होस्, रुगा लागेको नाकले अत्तोपत्तो पाउँदैन। त्यसरी नै पापी मानिसको हृदयले, पापी मानिसको माइन्डले, मानिसको दिमागले केही पनि कुरा बुझ्दैन, केही पनि कुरा महसुस गर्दैन, विशेष गरी परमेश्वरको कुराहरूको क्षेत्रमा र बुझ्दा पनि बुझ्दैन। कृपया गलत नबुझ्नु होला, यहाँ मानिसलाई पीडितको रूपमा प्रस्तुत गरिएको छैन, बिचरा मानिस केही पनि जान्दैन, होइन होइन, मानिसको समस्या अज्ञानता होइन, मानिसको समस्या अनज्ञाकारिता हो। पावल भन्छन् आफ्नो मनमा विरोधी भएका थियो, उनीहरूलाई परमेश्वरबारे थाहा मात्र थिएन तर थाहा भएको कुराहरू उनीहरूले स्वीकार गर्न चाहेन। सत्यतालाई पापी मानिसको दिमागले दबाउने काम गर्दछ, जसरी रोमी एकदेखिले हामीलाई बताउँदछ। सो प्रियहरू, हामी आफ्नो मनमा अन्जान मात्र होइन, विरोधी थियौँ, विरोधी, हामीले परमेश्वरको कुरालाई घृणा गर्थ्यौँ। अँध्यारो मनले अँध्यारो कामतिर डोर्याउँछ, भ्रष्ट मनले भ्रष्ट चालहरूतिर डोर्याउँछ। मन, हाम्रो मन हाम्रो दिमाग जीवनको कम्पास हो। र पद 21 को सुरुमै सुरुकै वाक्यांशले भन्दछ, बितेको समयमा दुष्ट काम गरेर तिमीहरू बिरान भए आफ्नो मनमा विरोधी भएका थियौ। तपाईँ देख्नुभयो, बितेको समयमा दुष्ट काम गरेर हामी बिरानी भएका थियौँ, बिरान भएका थियौँ र हामी विरोधी भएका थियौँ। सो हाम्रो विरोधी माइन्डले, भ्रष्ट माइन्डले, दुष्ट माइन्डले दुष्ट कर्महरूतिर डोर्याएको देख्छौँ यहाँनिर। सो हाम्रो खराब, हाम्रो भ्रष्ट र दुष्ट भएको कारण, हाम्रो यो मन, यो विचार सबै भ्रष्ट भएको कारण हाम्रा कामहरू पनि भ्रष्ट र दुष्ट छन्, भ्रष्ट र दुष्ट छन्। हाम्रा दुष्ट कर्महरू परमेश्वर विरोधी थिए, जसले हामीलाई परमेश्वरका शत्रु बनाइदिएको थियो। हामीले प्रेम गर्नुको साटो घृणा गर्थ्यौँ र दया देखाउनुको साटो हामी निर्दयी भन्थ्यौँ। अरूलाई क्षमा गर्नुको साटो हामी बदलाको भावना राख्थ्यौँ। हाम्रो कामहरूमा, हाम्रो सम्बन्धहरूमा, हाम्रो पढाइमा इमान्दारी हुनको साटो हामी बेइमानी र कपटी हुन्थ्यौँ। भ्रष्ट माइन्डले भ्रष्ट कर्महरूतिर डोर्याएको थियो। परमेश्वर वचनद्वारा शासन नभएको, नडोर्याएको माइन्डले हामीलाई छाडातन्त्रतर्फ डोर्याएको थियो। हामी परमेश्वरको वचनले जे गर भनेको थियो त्यही गर्थ्यौँ र परमेश्वर वचनले जे नगर भनेको थियो त्यही गर्थ्यौँ र परमेश्वर वचन जे गर भनेको थियो त्यही गर्दैनथ्यौँ। जसरी साङ्लाले कक्रोचे साङ्लाले उज्यालो घृणा गर्छ, त्यसरी नै हामीले परमेश्वरको वचनको ज्योतिलाई, प्रकाशलाई घृणा गर्थ्यौँ। एक समय हामी युहन्ना 3:19-20 पदले वर्णन गरेको मानिस जस्तै थियौँ। यसरी लेखिएको छ, किनभने दुष्ट काम गर्ने हरेकले ज्योतिलाई घृणा गर्छ र ज्योतिमा आउँदैन, नत्र त त्यसका काम प्रकट हुनेछन्। सत्यद्वारा जिउने मानिस ज्योतिमा आउँछ र यसरी उसले गरेका कामहरू परमेश्वरमा गरेको हुन् भन्ने प्रश्न देखिन्छ। सुप्रियहरू, हाम्रो विगत कस्तो थियो? हाम्रो अगाडि भएको परमेश्वरको वचनले, एक पदले हाम्रो विगतलाई एकदमै राम्रोसँग वर्णन गरिदिएको छ। हाम्रो विगत कलोसेको विश्वासीहरूको विगतमा छर्लङ्ग देखिन्छ। हामी विरोधी थियौँ, हामी बिरानो थियौँ, हामी परमेश्वरसँगको सम्बन्धबाट अलग गरेका थियौँ। पावलले एफएसएका विश्वासीहरूलाई याद दिलाए चाहिँ हामीहरू पनि एक बेला ख्रिस्टबाट अलग, इस्रायलका नागरिक हकबाट बाहिर भएका थियौँ र प्रतिज्ञाका करारबाट बिराना आशा नभएका र यस संसारमा परमेश्वर रहित थियौँ। तर हाम्रो वर्तमान अब कस्तो भएको छ? हाम्रो वर्तमानको अवस्था के छ? आजको वचनको दोस्रो बुदा, तर अब हामी ख्रिस्टद्वारा परमेश्वरसँग, उहाँसँग मिलापमा ल्याइएका छौँ। हामी परमेश्वरदेखि अलग थियौँ तर अब हामी परमेश्वरसँग फेरि मिलापमा ल्याइएका छौँ, परमेश्वरको नजिक ल्याइएका छौँ। पद 22 को खण्ड ख, तर आफ्नो सामुन्ने तिमीलाई पवित्र, निष्कोट र निर्दोष प्रस्तुत गर्न ख्रिस्टका मासुको शरीरमा उहाँको मृत्युद्वारा तिमीहरूलाई उहाँले अब मिलापमा ल्याउनु भएको छ। मानिस परमेश्वरदेखि टाढा गएको थियो, मानिसले जीवनलाई छोडेर मृत्यु रोजेको थियो, तर परमेश्वर आफै जीवनदाताको रूपमा मानिसको नजिक आउनुभएको छ। प्रियहरू, मानिसलाई बचाउन परमेश्वरले नै मिलापको त्यो पहिलो कदम चाल्नुभयो। परमेश्वरले मानिसलाई आफूसँग मिलापमा ल्याउनुभयो। तर कसरी परमेश्वर पवित्र हुनुहुन्छ, उहाँ न्याय हुनुहुन्छ, उहाँको क्रोध अनज्ञाकारीहरूको विरुद्धमा दन्किन्छ। कसरी परमेश्वरले पापी मानिसलाई आफूसँग मिलापमा ल्याउन सक्नुहुन्छ? आदम र हव्वाले पाप गरेर परमेश्वरको सम्बन्ध तोड्दा परमेश्वरले न्याय गर्नुभयो। प्राचीन संसारमाथि जल प्रलयले ल्याउनुभयो। सोदम र गोमरा सहरमाथि स्वर्गबाट आगो खसाल्नुभयो, खन्याउनुभयो, र सिलोका धरारा ढलेर 18 मानिसहरू मरे। पवित्र परमेश्वरले पापी मानिसलाई कसरी आफूसँग मिलापमा ल्याउन सक्नुभयो? जबकि परमेश्वर पवित्र हुनुहुन्छ, ऊ न्याय हुनुहुन्छ, उहाँले आफ्नो न्याय कहिले पनि सम्झौता गर्नुहुन्न। सो कसरी परमेश्वरले तपाईँ र मलाई आफूसँग मिलाप ल्याउनुभयो? एकपल्ट आफ्नो बाइबलमा हेर्नुहोस् न, आफ्नो बाइबलमा पद 22 ख्रिस्टका मासुको शरीरमा उहाँको मृत्युद्वारा तिमीहरूलाई उहाँले परमेश्वरले अब मिलापमा ल्याउनु भएको छ। पवित्र परमेश्वरले हामी पापी मानिसलाई आफूसँग मिलापमा, सङ्गतिमा, सम्बन्धमा ल्याउनु सक्नुको एउटै मात्र कारण भनेको उहाँको पुत्र येशु ख्रिस्टको बलिदानी मृत्यु थियो। उहाँले हामीलाई ख्रिस्टको मासुको शरीरमा उहाँको मृत्युद्वारा मिलापमा ल्याउनु भयो। किनकि बाइबलले भन्दछ, रगत नबगाइकन पापको क्षमा हुनै सक्दैन थियो। अर्थात् ख्रिस्टको मृत्यु बिना पापको क्षमा हुनै सक्दैन थियो। परमेश्वरको पुत्र मानिस बन्नु पर्थ्यो, नयाँ जातिलाई सिद्ध रूपमा प्रतिनिधित्व गर्न। उहाँ अन्तिम आदम बनेर संसारमा 2000 पहिले आउनुभयो। उहाँले पाप रहित जीवन जिउनुभयो, र हामी परमेश्वरको शत्रु छँदै, बैरी छँदै, बिरानो छँदै ख्रिस्ट हाम्रो खातिर, हाम्रो पाप बोकेर क्रुसमा मर्नुभयो। हामीलाई परमेश्वरसँग मिलापमा ल्याउने दण्ड उहाँले आफूमाथि लिनुभयो। उहाँले परमेश्वर क्रोध साम्य पार्नुभयो, उहाँ गाडिनुभयो, र हाम्रो धार्मिकताको खातिर तेस्रो दिनमा पुनर्जीवित भई उठ्नुभयो। ख्रिस्टले परमेश्वरसँग हाम्रो मिलाप क्रुसमा हासिल गरिदिनु भएको छ, र पवित्र आत्माले ख्रिस्टले हासिल गरिदिनु भएको त्यो मिलाप हामीमा लागू गर्नुभएको छ। कसैको जीवनमा 30 अगाडि लागू गर्नुभयो, कसैको जीवनमा 3 अगाडि लागू गर्नुभयो, कसैको जीवनमा परमेश्वरले यो पवित्र परमेश्वर आत्माले यो काम मिलाप ख्रिस्टले प्राप्त गर्नुभएको, हासिल गर्नुभएको मिलापको काम कसैको जीवनमा लागू गर्नुहुनेछ। सुप्रिय ख्रिस्टको प्रायश्चितको मृत्युले गर्दा अब परमेश्वरसँग हाम्रो मिलाप भएको छ। परमेश्वरसँग तपाईँहरू मेरो मिलाप भएको छ, पवित्र परमेश्वरसँग, तपाईँ र मलाई बनाउनु हुने परमेश्वरसँग, सृष्टिकर्ता परमेश्वरसँग हाम्रो मिलाप भएको छ। एकपटक र सधैँको लागि ख्रिस्टद्वारा हाम्रो लागि मिलाप हासिल भएको छ। इट्स बिन अकम्प्लिस्ड। एकताका हामी परमेश्वरबाट टाढा थियौँ, अब ख्रिस्टको मृत्युले नजिक भएका छौँ। परमेश्वरको शत्रु थियौँ, अब मित्र भएका छौँ। हाम्रा सबै दुष्ट कामहरू क्षमा भएका छन्, अब परमेश्वरले हाम्रो पापको लेखा लिनुहुन्न। प्रियहरू, भजनले भने चाहिँ परमेश्वरले हाम्रो पापको सबै मोह ख्रिस्टको क्रुसमा उहाँले रद्द गरिदिनु भएको छ। इमानुएलको रगतले भरेको त्यो एउटा फोहोरा छ, त्यसमा डुब्ने पापीहरू सबको दोषी दागहरू मेटिन्छन्। त्यो फोहोरा देखेर क्रुसको चोर खुसीले आनन्दित भए, र ती चोर चाहिँ म तपाईँ निज भए पनि मेरो तपाईँको हाम्रो सबै पाप धोइयो, केही पाप होइन, सबै पाप धोइयो। वी बेयर इट नो मोर। हाम्रो सबै पापको हिसाब, पापको ऋण ख्रिस्टले क्रुसमा तिरिदिनु भएको छ। हाम्रो सबै पापलाई ख्रिस्टले क्रुसमा खिला ठोकिदिनु भएको छ। प्रियहरू, तपाईँ र म त्यसकारण परमेश्वरसँग मिलापमा आउन सकेका छौँ। मित्र, यदि तपाईँले अहिलेसम्म ख्रिस्टलाई विश्वास गर्नुभएको छैन भने तपाईँ परमेश्वरदेखि टाढा हुनुहुन्छ। तपाईँ परमेश्वरसँग मिलापमा आउनु जरुरी छ। तपाईँको सबभन्दा ठुलो खाँचो भनेको स्वास्थ्य, धन र समृद्धि होइन, तर तपाईँलाई बनाउनु नै सृष्टिकर्ता परमेश्वरसँग मिलापमा आउनु हो। तपाईँ परमेश्वरसँग सम्बन्धमा रहनलाई बनाइनु भएको थियो, तर तपाईँले, हामी सबैले गरे चाहिँ परमेश्वरसँगको त्यो सम्बन्ध तोड्नुभयो। आदममा आदमसँगै हामीले सृष्टिकर्तासँग सम्बन्धलाई तोड्यौँ. तर परमेश्वरले आफूसँग मिलापमा ल्याउन हामीलाई, हामी जस्तो पापीलाई, सम्बन्ध तोड्ने, बिरानाउने, उहाँबाट टाढा जाने मानिसहरूलाई आफूसँग मिलापमा ल्याउन, सम्बन्धमा ल्याउन परमेश्वरले प्रथम कदम चाल्नुभएको छ. परमेश्वरले आफ्नो एकमात्र पुत्र येशू ख्रीष्टलाई संसारमा 2000 वर्ष पहिले पठाउनुभयो. संसार उहाँद्वारा बाँचोस् भनी उहाँले येशू ख्रीष्टलाई संसारमा पठाउनुभयो. त्यसकारण प्रियहरू, आफ्नो पाप पश्चाताप गर्नुहोस् र विश्वासद्वारा उहाँ कहाँ आउनुहोस्. प्रिय चर्च, यदि परमेश्वरले हामीलाई आफ्नो पुत्रको रगतद्वारा आफूसँग मिलापमा ल्याउनु भएको छ भने यो सत्यताले तपाईँको सम्बन्धहरूलाई, आराधनाको जीवनलाई, चर्च जीवनलाई कसरी असर गरेको छ? के तपाईँ परमेश्वरसँग मिलाप सम्बन्ध भएको कारण बाइबल पढ्नुहुन्छ? के तपाईँ परमेश्वरसँग मिलापमा आएको व्यक्ति भएको कारण तपाईँ प्रार्थना गर्नुहुन्छ, चर्च आउनुहुन्छ र दिनुहुन्छ? के तपाईँ अरू नै कुराद्वारा अभिप्रेरित हुनुहुन्छ? तपाईँको दियाइ, तपाईँको बाइबल पढाइ, चर्च आए, के यो परमेश्वरसँगको सम्बन्धद्वारा अभिप्रेरित छन् यी सबै कुराहरू, कि लालच र डरद्वारा अभिप्रेरित छन्? यो चर्च गइएन भने, बाइबल पढिएन भने, प्रार्थना गरेन भने अनिष्ट हुन्छ, समस्या हुन्छ, भएको आशिष पनि खोसिन्छ भने तपाईँको डर हो कि परमेश्वरसँग तपाईँ ख्रिस्टद्वारा सम्बन्धमा आउनुभएको कारणले गर्दाखेरि हो? परमेश्वरसँगको हाम्रो सम्बन्धले, प्रियहरू, एकअर्का बिचको हाम्रो सम्बन्धलाई कसरी परिवर्तन गरेको छ? कि हामी एकअर्कालाई हृदयबाटै प्रेम गर्छौँ, कि हामी एकअर्कालाई हृदयबाटै वास्ता गर्छौँ? यदि हाम्रो ठाडो सम्बन्ध, परमेश्वरको सम्बन्ध ठिक छ भने, हामी मिला पाएको छ भने, कि यो हाम्रो तेर्सो सम्बन्धहरूमा देखिन्छ, कतै हामी बिच समाधान गर्न बाँकी, मनमुटाप त छैन, कतै हामीले एकअर्कालाई क्षमा दिन त चुकिरहेको छैनौँ. पति पत्नीहरू, तपाईँहरूको एकअर्का बिचको सम्बन्ध कस्तो छ? परमेश्वरसँग मिलापमा आएका दाम्पत्यको रूपमा के तपाईँ एकअर्कासँग सम्बन्धमा सन्तुष्टिमा हुनुहुन्छ? पतिहरू, मिलापको लागि ख्रिस्ट अग्रसर हुनुभयो चाहिँ के तपाईँ आफ्नो पत्नीसँग मिलाप गर्न अग्रसर हुनुहुन्छ? जवान भाइ बहिनीहरू, तपाईँ आफ्नो पहिचान केमा भेट्टाउनुहुन्छ? मानिसहरूसँगको सम्बन्धहरूमा, सुन्दरतामा, सफलतामा, कि परमेश्वरसँगको सम्बन्धमा? प्रिय, हामी परमेश्वरसँगको हाम्रो सम्बन्धद्वारा चिनिन्छौँ. प्रिय, हामी यस्ता मानिस हौँ जसको मिलाप सृष्टिकर्ता परमेश्वरसँग भएको छ. संसारले हामीलाई तिरस्कार गर्ला, परिवार र साथीभाइले हामीलाई अस्वीकार गर्ला, तर परमेश्वरले हामीलाई ख्रिस्टद्वारा स्वीकार गर्नुभएको छ. र यो कुराले सबै कुरा परिवर्तन गर्छ. यो कुराले संसारलाई, सम्बन्धलाई, सफलतालाई, सबै कुरालाई हेर्ने दृष्टिकोणलाई यो सत्यताले परिवर्तन गर्छ. किन हामी अझै पनि पहिचानको पछि भागिरहेका छौँ, जबकि हाम्रो पहिचान ख्रिस्टमा लुकेको छ? जब किन अझै पनि हामी इज्जतको कुरा गर्छौँ, जबकि हाम्रो इज्जत हामी ख्रिस्टमा पाउँछौँ, परमेश्वरमा पाउँछौँ? किन हामी अझ पनि शर्माको कुरा गर्छौँ, जबकि हाम्रो लाज ख्रिस्टले ढाकिदिनु भएको छ? हामी ख्रिस्टद्वारा परमेश्वरसँग मिलापमा आएका छौँ. यो सिद्धान्त होइन, यो साधारण यो भाषण होइन प्रियहरू, यो बाइबलको सत्यता हो. तपाईँ र म एक समय परमेश्वरको विरोधी थियौँ, उहाँदेखि हामी टाढा गएका थियौँ, हाम्रो पापले परमेश्वरबाट अलग गरेको थियौँ, हामी परमेश्वरको क्रोध पनि थियौँ, हामी नाश हुँदै थियौँ, तर परमेश्वरले आफ्नो पुत्रको रगतद्वारा, क्रुसको मृत्युद्वारा तपाईँ र म जस्तो नालायक पापी मानिसलाई आफूसँग मिलापमा ल्याउनु भएको छ. तपाईँ कुरा बुझ्नुहुन्छ? तपाईँ र म ख्रिस्टद्वारा परमेश्वरसँग मिलापमा आएका छौँ. हामीलाई बनाउने परमेश्वरसँग हामी सम्बन्ध राख्ने मानिसहरू, हामी सम्बन्ध राख्ने मानिसहरू. हाम्रो जीवनमा भएका सम्बन्धहरू कहिलेकाहीँ नचाहेर पनि टुट्छन्, तर परमेश्वरसँग जोडिएको यो सम्बन्ध कहिले टुट्ने छैन, किनकि यो सम्बन्ध हाम्रो काममा नभई ख्रिस्टको काममा निर्भर छ. ख्रिस्टका मासुको शरीरमा उहाँले, परमेश्वरले ख्रिस्टको मृत्युद्वारा हामीहरूलाई, तपाईँहरूलाई केसीबिसी परिवार तपाईँ विश्वासीहरूलाई अनन्तको लागि मिलापमा ल्याउनु भएको छ र यो मिलापको एउटा उद्देश्य छ। कृपया पद 22 खण्ड कम हेर्नुहोस् न, यो मिलापको एउटा उद्देश्य छ। तर आफ्नो सामुन्ने तिमीहरूलाई पवित्र निष्कोट र निर्दोष प्रस्तुत गर्न ख्रिस्टका मासुको शरीरमा उहाँले उहाँको मृत्युद्वारा तिमीहरूलाई उहाँले अब मिलाप ल्याउनु भएको छ। सो हाम्रो मिलापको उद्देश्य छ, हाम्रो मिलापको उद्देश्य छ, हाम्रो मिलापको उद्देश्य परमेश्वरको सामु पवित्र निष्कोट र निर्दोष प्रस्तुत हुनु हो। एक दिन हामी सबै परमेश्वरका न्याय आसनको सामु खडा हुनेछौँ र त्यो दिन हामी प्रभुको सामुने पवित्र अर्थात् अलग गरिएको निष्कोट अर्थात् खोटरहित, जसरी पुरानो करारमा परमेश्वरलाई चढाइने बलिहरू खोटरहित हुनुपर्थ्यो र निर्दोष दोष लगाउन सकिने भई खडा हुनेछौँ त्यो दिनमा, किनकि पवित्र निष्कोट प्रस्तुत गर्न ख्रिस्टले चर्चलाई प्रेम गर्नुभयो र त्यसको निम्ति आफूलाई अर्पण गर्नुभएको छ। ख्रिस्टको रगतले प्रिय भएर हामी पहिले नै पवित्र भइसकेका छौँ, पवित्र पारिएका छौँ, हामी धोइएका छौँ र परमेश्वर ख्रिस्टको नाउँमा हाम्रा परमेश्वरको आत्माद्वारा हामी निर्दोष ठहरिएका छौँ। तर त्यस दिनमा पनि हामी पवित्र निष्कोट र निर्दोष प्रस्तुत हुनेछौँ। आज हामी जे घोषणा भएका छौँ परमेश्वरको सामु, जुन हाम्रो एउटा प्रतिष्ठा छ, जुन ओहदागत हाम्रो पवित्रता छ, त्यो एक दिन सिद्ध बन्नेछ। आज हामी पवित्र निर्दोष र निष्कोट घोषणा भएका छौँ र त्यो दिन हामी पवित्र निष्कोट र निर्दोष प्रस्तुत हुनेछौँ। घोषणाको रूपमा अर्थमा मात्र होइन तर व्यावहारिक अर्थमा हामी सबै नै सिद्ध रूपमा, व्यावहारिक रूपमा, पूर्ण रूपमा पवित्र निष्कोट र निर्दोष प्रस्तुत हुनेछौँ। पवित्र निष्कोट र निर्दोष परमेश्वरको सामु खडा हुनेछौँ कि त्यसैको निम्ति ख्रिस्ट क्रुसमा त्यसैको निम्ति मर्नुभयो। भजनले भने चाहिँ मर्नुने थुमाको रगत शक्ति कहिले डग्ने छैन जबसम्म ख्रिस्टको मुक्त चर्च, बचाइएको चर्च, उद्धार गरेको चर्च पाप नगर्ने गरी बचाइन्छ। त्यस दिन हामीले तिमीहरू पवित्र हौ किनकि म पवित्र छु भन्ने वचन सुन्ने छैनौ, किनकि हामी सबै पवित्र हुनेछौँ। तर यदि कोही येशु ख्रिस्टको दोस्रो आगमनमा त्यो न्यायको दिनमा परमेश्वरको सामुने निष्कोट, पवित्र निष्कोट र निर्दोष भेटिएन भने यसले थुमाको रगतको शक्ति कम भएको भनेर प्रमाणित गर्दैन। ओके, यदि कोही पवित्र निष्कोट र निर्दोष भेटाएन भने यसले एउटा कुरा प्रमाणित गर्छ कि त्यो मानिसको विश्वासको स्वीकारमा समस्या थियो, त्यो मानिसको विश्वासको स्वीकारमा समस्या थियो, थुमाको रगतमा समस्या होइन। थुमाको रगतको शक्ति कहिले डल्नेवाला छैन। जसको मुक्ति उहाँले हासिल गर्नुभयो त्यसको मुक्ति उहाँले सुनिश्चित गर्नुहुनेछ। जसको मिलाप उहाँले क्रुसमा प्राप्त गर्नुभयो, हासिल गर्नुभयो, त्यो मिलाप उहाँले सदालाई सुरक्षित राख्नुहुनेछ। तर त्यो दिनमा कोही कोही मानिसहरू पवित्र निष्कोट निर्दोष भेटाइने छैनन्। समस्या थुमाको रगतमा होइन, तिनीहरूको विश्वासको स्वीकारमा थियो, विश्वासको स्वीकार भएको कारणले गर्दाखेरि। त्यस कारण हामी हाम्रो विश्वासमा स्थिर रहनुपर्छ प्रियहरू। आज बस्नु तेस्रो हुँदा हामी हाम्रो विश्वासमा स्थिर रहनुपर्छ। परमेश्वरले हामी उहाँबाट उहाँको विरोधीहरू उहाँबाट अलग गएका मानिसहरूलाई ख्रिस्टको रगतद्वारा आफूसँग मिलाप ल्याउनु भएको छ। त्यस कारण अब हामी विश्वासमा स्थिर रहनुपर्छ। आजको वचनको तेस्रो कुरा पद 23 आफ्नो भाइ हेर्नुहोस् त, पद 23 तिमीहरू आफ्नो विश्वासमा अचल स्थिर रह्यो र तिमीले सुनेका सुसमाचार आशाबाट हटेनौ भने यही नै त्यो सुसमाचार हो जो स्वर्गमुनि हरेक प्राणीलाई प्रचार गरिएको छ, जसको म पावल धर्मसेवक भए। यदि विगतमा हामी परमेश्वरबाट टाढा थियौँ र भविष्यमा आफ्नो सामुन्ने हामीलाई पवित्र निष्कोट र निर्दोष प्रस्तुत गर्न वर्तमानमा परमेश्वर हामीलाई येशु ख्रिस्टको रगतद्वारा आफूसँग मिलापमा ल्याउनु भएको छ भने अब हाम्रो जिम्मेवारी भनेको हामी विश्वासमा स्थिर रहनुपर्छ। हामीहरू अचल भएर केही हलचल नगरी अटल दिगो बलियो स्थिर भएर विश्वासमा लागिरहनुपर्छ। र प्रियहरू, यो विश्वासमा स्थिर रहने कुरा, सुसमाचारमा लागिरहने कुरा, यो एक सामुदायिक परियोजना हो। इट्स अ कम्युनिटी प्रोजेक्ट। भन्नुको अर्थ चर्चबाट टाढा रहेर सुसमाचारमा लागिरहनु अप्ठ्यारो मात्र होइन, असम्भव हुनेछ। त्यसकारण चर्चमा नियमित रूपमा उपस्थित हुने कुरालाई प्रिय आफ्नो जीवनको प्राथमिकता बनाउनु होला. सन्तहरूसँग एकसाथ भेला हुन कहिले नछोड्नुहोस्. साथै भरै 4:30 हुने प्रशंसा प्रार्थना सेवामा फर्क्याउने म तपाईँलाई उत्साहन दिन चाहन्छु. यी भेलाहरूले तपाईँलाई विश्वासमा स्थिर रहिरहने प्रोत्साहन दिँदछ, विश्वास स्थिर रहिरहनलाई प्रोत्साहन दिँदछ. पिरियड जब परमेश्वरले तपाईँलाई आफूसँग मिलाप ल्याउनुभयो त्यही समयमा उहाँले तपाईँले अरू क्रिस्चियनहरूसँग पनि मिलाप ल्याउनु भएको छ. चर्चका अन्य सदस्यहरू तपाईँको नयाँ परिवार हो. यस चर्चका अन्य सदस्यलाई प्रेम र वास्ता गर्ने जिम्मेवारी तपाईँको. यदि तपाईँ चर्चमा उपस्थित हुनुहुन्न भने तपाईँ अरू सदस्यहरूलाई कसरी प्रेम र वास्ता गर्न सक्नुहुन्छ? उपस्थित नभइकन हामी अरूहरूलाई प्रेम गर्न सक्दैनौँ र अरूको वास्ता गर्न सक्दैनौँ. त्यसकारण विश्वासमा स्थिर रहनलाई हामीले हाम्रो स्थानीय चर्चलाई प्राथमिकता दिनैपर्छ. स्थानीय चर्चबाट टाढा रहेर हामी विश्वासमा स्थिर रहन सक्दैनौँ. हिँड्ने मलाई छ नि नाम किन के भन्छ ए ए अस के भन्छ यो गाह्रो मात्र छैन, यो के छ असम्भव छ. इट्स नट जस्ट डिफिकल्ट बट इट्स गन बी इम्पोसिबल. हामी कसरी विश्वासमा स्थिर रहन्छौँ? हामी कसरी विश्वासमा स्थिर रहन्छौँ? पावल भन्छन् तिमीहरूले सुनेका सुसमाचार आशाबाट हटेनौ भने. हामी सुसमाचारको आशामा लागिरहेर विश्वासमा स्थिर रहन्छौँ. यो सत्यताबाट पछि हट्न एकदमै सजिलो छ प्रियहरू. सुसमाचारबाट पछि हट्न सजिलो छ. सुसमाचारसँग हामी परिचित भए तापनि हामी यसको अवहेलना गरिरहेका हुन्छौँ. सुसमाचारलाई मानिलिनु, सुसमाचार थाहा छ भनेर ठान्नु, सुसमाचार सुनेकै त हो भनेर सोचेर गल्ती गर्नु सम्भव छ र सुसमाचारबाट बिस्तारै पछि हट्नु सम्भव छ. यदि कोही विश्वासमा स्थिर रहेन भने के हुन्छ? यदि कोही सुसमाचारमा लागिरहेन भने के हुन्छ? यदि कोही विश्वासमा स्थिर रहेन भने तपाईँले पद 22 विचार गर्नुहोस्. यदि कोही सुसमाचारमा स्थिर रहेन भने विश्वासमा लागिरहेन भने ऊ परमेश्वरको सामुने अपवित्र खोटसहित र दोषी उपस्थित हुन्छ. ऊ दण्डको योग्यको हुन्छ. केसकर त मुक्ति गुम्न सक्छ भन्ने हो? सायद तपाईँको मनमा यो प्रश्न उठिसकेको छ होला. केसीबिसीको विश्वासीको जीवनमा सायद यो प्रश्न मनमा त्यही प्रश्न उठ्ने कुरा, यो प्रश्न उठ्ने कुरा स्वभाव केही भइहाल्यो होइन. के मुक्ति गुम्न सक्छ भन्नु खोजेको हाम्रो पास्टरले? अवश्य पनि होइन. जससँग साँचो बचाउने विश्वास हुन्छ उसको मुक्ति कहिले गुम्ने छैन. किनकि उसको मुक्ति उसले ख्रिस्टलाई कति बलियो गरी समातेको छ भन्दा पनि ख्रिस्टले उसलाई समात्नु भएको छ भन्ने कुरा निर्भर हुन्छ. र हामीलाई थाहा छ कि ख्रिस्ट येशु हाम्रा प्रभुमा भएका परमेश्वरको प्रेमबाट हामीलाई कसैले पनि केहीले पनि अलग गर्न सक्ने छैन. येशु आफैले भन्नुभएको छ. येशु आफैले भन्नुभएको छ युना खण्डमा 10:27-29 पदमा, मेरा भेडाहरूले मेरा स्वर सुन्छन् र तिनीहरूलाई म चिन्छु र तिनीहरू मेरो पछि आउँछन्, तिनीहरूलाई म अनन्त जीवन दिन्छु र तिनीहरू कहिले नष्ट हुने छैनन् र कसैले तिनीहरूले मेरो हातबाट खुसी लाने छैनन्, मेरो पिताले ती मलाई दिनुभएको छ, उहाँ सबैभन्दा महान हुनुहुन्छ, पिताको हातबाट कसैले तिनीहरूलाई खुसी लाने छैनन्. यदि साँचो ख्रिस्टियनको मुक्ति गुम्दैन भने किन पावल यदि तिमीहरू आफ्नो विश्वासमा अचल स्थिर रह्यो भने पनि भने होला नि त त्यसो भए किन? त्यसो भए किनकि कोही कोही मानिसहरू विश्वासबाट पछि हट्नेछन्, किनकि कोही कोही मानिसहरू विश्वासबाट पछि हट्नेछन्. यस्ता मानिसहरूलाई युहन्नाले पहिलो युहन्ना 2:19 यसरी वर्णन गरेका छन्, तिनीहरू हामीबाट निस्केर गए किनकि तिनीहरू हाम्रा थिएनन्, यदि ती हाम्रा हुँदा हुन्थ्यो अर्थात् यदि तिनीहरू साँचा ख्रिस्टियन हुँदा हुन्थ्यो, साँच्चै नयाँ गरी जन्मेका हुँदा हुन्थ्यो, तिनीहरू हामीसँगै रहने थिए र तिनीहरू हाम्रा सबै तर तिनीहरू हाम्रा सबै होइन रहेछन्, साँचो ख्रिस्टियन होइन रहेछन् भन्ने कुरा प्रकट गराउनलाई तिनीहरू निस्केर गएका हुन्। जो विश्वासबाट पछि हट्छ, जो विश्वासबाट पछि हट्छ उसँग साँचो बचाउने विश्वास कहिले नभएको कहिले थिएन भने प्रमाणित हुन्छ. तर साँचो ख्रिस्टियनहरू विश्वासमा स्थिर रहनेछन्, साँचो ख्रिस्टियनहरू नयाँ गरी जन्मेका मानिसहरू विश्वासमा स्थिर रहनेछन्, उनीहरूले वचनको चेतावनीलाई गम्भीरतापूर्वक लिनेछन्। त्यसकारण प्रियहरू हामी विश्वासमा स्थिर रहनै पर्छ. हामी दायाँ बायाँ नगरी सुसमाचारको आशामा लागिरहेर विश्वासमा स्थिर रहनुपर्छ. तर कुन सुसमाचारको आशामा लागिरहने? कुन सुसमाचारको आशामा? किनकि आज सुसमाचार भन्ने बित्तिकै सबैले एउटै बुझ्दैनन्, कुन सुसमाचारको आशामा लागिरहने? यही नै त्यही सुसमाचार हो. हेर्नुहोस् त त्यस पदको अन्तिमले के भन्छ, यही नै त्यो सुसमाचार हो जो स्वर्गमुनि हरेक प्राणीलाई प्रचार गरिएको छ, जसको म पावल धर्म सेवक भए. तपाईँ देख्नु हुँदैछ, यही नै त्यो सुसमाचार हो जुन स्वर्गमुनि हरेक प्राणीलाई प्रचार गरेको छ, विश्वव्यापी सुसमाचार, र जसको म पावल धर्म सेवक भए, प्रेरित सुसमाचार. यो सुसमाचार हामी लागि पर्नु पर्यो. नयाँ सुसमाचार होइन, नयाँ संशोधित सुसमाचार होइन, तर त्यही सुसमाचार जुन सबै प्राणीलाई प्रचार गरेको छ, सारा संसारमा प्रचार गरेको छ, घोषणा गरेको छ, त्यही विश्वव्यापी संसार सुसमाचार, जुन सुसमाचार प्रेरितहरू हुँदै हामी कहाँ आयो, पावलले आफ्नो यहाँनिर स्ट्याम्प दिएको छन्, यो सुसमाचारमा तिमीहरू लागिरह. त्यही पुरानो सुसमाचार, त्यही प्रेरितीय सुसमाचार, त्यही विश्वव्यापी सुसमाचार, सुम्पिएको सुसमाचारको आशामा लागिरहने हाम्रो जिम्मेवारी हो. यो सुसमाचार सृष्टिभरका मानिसहरूलाई प्रचार गरिएको छ. पावल आफै पनि त्यही सुसमाचारको सेवक थिए, र त्यही सुसमाचारद्वारा आज केसीबीसी अस्तित्वमा छ, र त्यही सुसमाचारको लागि केसीबीसी अस्तित्वमा छ. त्यही पुरानो सुसमाचार, त्यही प्रेरितीय सुसमाचार. प्रेरितीय सुसमाचारलाई पहिलो कोरिन्थी 5:15 अध्यायको 1-4 पदमा उल्लेख गरिएको छ. पहिलो कोरिन्थी 15 अध्यायको 1-4 पदमा म एकपल्ट तपाईँको सबैको निम्ति पढ्न चाहन्छु. तपाईँसँग तपाईँ आफ्नो बाइबल पल्टाउन सक्नुहुन्छ. पहिलो कोरिन्थी यही कलसीको तपाईँले अगाडि पल्टाउनु भयो भने तपाईँले पाउनुहुन्छ. पहिलो कोरिन्थी 1:15 पद. एकदेखि चार पदसम्म 1565 पृष्ठमा तपाईँले यसलाई भेटाउनुहुन्छ. भाइ हो, मैले तिमीहरूलाई प्रचार गरेको सुसमाचार म तिमीहरूलाई याद दिलाउन चाहन्छु, जुन सुसमाचार तिमीहरूले ग्रहण गर्यौ र जसमा तिमीहरू स्थिर रहन्छौ. यस सुसमाचारद्वारा तिमीहरूको उद्धार भएको छ, यदि त्यसमा तिमीहरू अटल रह्यो भने, नत्र त तिमीहरूले व्यर्थमा विश्वास गर्यौ. किनकि मैले जे पाएँ त्यसलाई सबैभन्दा मुख्य विषयको रूपमा तिमीहरूलाई सुम्पिदिए. अर्थात् अब सुसमाचार यहाँबाट सुरु हुन्छ. पवित्र धर्मशास्त्र अनुसार ख्रिस्ट हाम्रा पापको निम्ति मर्नुभयो, उहाँ गाडिनुभयो, र पवित्र धर्मशास्त्र अनुसार तेस्रो दिनमा उहाँ पुनर्जीवित पारिनुभयो. यो सुसमाचार, सुसमाचार तिनवटा कुरा पर्दछ: येशु ख्रिस्टको जीवन, येशु ख्रिस्टको मृत्यु, र येशु ख्रिस्टको पुनरुत्थान. येशु ख्रिस्ट हाम्रो निम्ति जिउनुभयो, येशु ख्रिस्ट हाम्रो निम्ति मर्नुभयो, र येशु ख्रिस्ट हाम्रो निम्ति पुनर्जीवित हुनुभयो. येशु ख्रिस्ट हाम्रो आज्ञाकारिताको निम्ति, हाम्रो प्रतिनिधिको रूपमा उहाँ जिउनुभयो. सिद्ध आज्ञाकारिताको निम्ति, आज्ञाकारिताको जीवन उहाँले जिउनुभयो, र हाम्रो साटोमा उहाँ क्रुसमा मर्नुभयो. हाम्रो पापको खातिर उहाँ क्रुसमा मर्नुभयो, र हाम्रो धार्मिकताको खातिर उहाँ जीवित भयो. यो सुसमाचार, र यही सुसमाचारमा हामी लागिरहनुपर्छ. सुप्रियहरू, के तपाईँ सुसमाचारमा स्थिर रहनुहुन्छ? कि तपाईँ यो सुसमाचारमा लागिरहनु भएको छ? कि तपाईँले विश्वास गर्नुभएको सुसमाचार यो? यो सुसमाचारबाट तपाईँ दायाँ बायाँ कतै नलाग्नुहोस्. प्रियहरू, हामीसँग प्रेरितहरूले घोषणा गरेको, पावलले विश्वास गरेको, यो 2000 वर्षभरि घोषणा भएको सुसमाचार छ. प्रेरितले प्रचार गरेको सुसमाचारभन्दा फरक सुसमाचार छैन हामीसँग. हामीसँग त्यही सुसमाचार छ जुन सुसमाचार प्रेरितहरूसँग थियो. परमेश्वरले आफ्नो सार्वभौम अनुग्रहमा सुसमाचारलाई कति पनि विकृत हुन दिनुभएको छैन. यो सुसमाचार उहाँले शुद्ध, पर्फेक्ट, कुनै अशुद्धता बिना, विकृति बिना, संशोधन बिना हामी कहाँ उहाँले यस वचन, उहाँको वचनद्वारा सुम्पिनु भएको छ, हामीलाई दिनुभएको छ. त्यसैले अरू मानिसहरू सुसमाचारबाट तर्किएर भिन्दै सुसमाचारतर्फ लागिरहँदाखेरि कोही समृद्धितिर लाग्छन्, कोही चङ्गाईहरूतिर लाग्छन्, हामी भने त्यही पुरानो सुसमाचार, त्यही प्रेरित सुसमाचारमा विश्वास भई खडा हुनुपर्छ. हामी सुसमाचार सधैँ लागिरहौँ, र यसभन्दा तर्किने विचार वा दुसाहस हामी गर्दा पनि नगरौँ, यसबाट दायाँ बायाँ जाने हामी कोसिस गर्दै नगरौँ. परमेश्वरले हामीलाई आफ्नो पुत्रद्वारा आफूसँग मिलाप ल्याउनु भएको छ. मिलापमा आएका मानिसहरू परमेश्वरसँग सुसमाचारको सत्ताको आधारमा सम्बन्धमा रहिरहन्छन्. मैले वचनको सुरुमा एउटी बेस्या रानी बनेकी कथा सुनाएको थिएँ. बेस्याले रानीको हैसियत गमाएकी थिइनन्, उनी साई परिवारको जस्तो व्यवहार गरेर रानी बनेकी थिइनन्. उनी त केवल राजासँग विवाह गरेर रानी बनेकी थिइन्, र त्यसदेखि उनले रानी भएको कारण रानीले जस्तो व्यवहार गर्न सिकिन्. अब उनी आफ्नो वेश्यावृत्तिमा फर्कन सकिनन्, किनकि राजाको बलिदानपूर्ण प्रेमले उनलाई त्यसो गर्न दिँदैन थियो. फेरि हामी एक समय परमेश्वरदेखि अलग थियौँ, अब ख्रिस्टद्वारा उहाँसँग मिलाप ल्याइएका छौँ. हामी वेश्या थियौँ, तर अब हामी रानी बनेका छौँ. यो सत्यताले तपाईँको जीवनमा के अर्थ राखेको छ? हामीसँग प्रार्थना गरौँ.